حاتم تائی۔ روایت ہے کہ یمن میں ایک قبیلہ آباد تھا جس کا سردار حاتم تائی تھا۔ حاتم تائی کی سخاوت سے دنیا کا کوئی آدمی ہے جو واقف نہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں کچھ لوگ جب قید ہو کر آئے اور حضور پاک صلی اللہ علیہ وسلم کو یہ پتہ چلا کہ ان قیدیوں میں حاتم تائی کے قبیلے کی ایک خاتون بھی ہیں، تو حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، خاتون کو رہا کر دیا جائے۔ خاتون کو جب رہائی کی نوید سنائی گئی تو اس نے یہ کہہ کر آزاد ہونے سے انکار کر دیا کہ میرے ساتھ قبیلے کے دوسرے افراد بھی ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے پورے قبیلے کو آزاد فرما دیا اور مال غنیمت بھی واپس کر دیا، ساتھ ساتھ اپنی طرف سے انعام و اکرام سے بھی نوازا۔ نہ صرف یہ کہ انعام و اکرام عطا فرمائے بلکہ بنفس نفیس سرحد تک چھوڑنے کے لیے تشریف لے گئے۔ حاتم تائی کی سخاوت کے ضمن میں ایک قصہ بیان کیا جاتا ہے۔ روم کے بادشاہ کے دربار میں ایک دن حاتم تائی کی سخاوت کا تذکرہ تھا۔ ایک شخص نے بتایا کہ حاتم تائی کے پاس ایک بہترین عمدہ نسل کا گھوڑا ہے جو ہوا کی رفتار سے دوڑتا ہے۔ خوبصورت اتنا ہے کہ جو بھی اسے دیکھتا ہے اس کی تعریف میں رطب اللسان ہو جاتا ہے۔ حاتم تائی کی تعریف سن کر بادشاہ بولا، جب تک کسی آدمی کو آزمایا نہ جائے اس وقت تک اس کے بارے میں کوئی رائے قائم کرنا خلاف عقل و شعور ہے۔ بادشاہ نے وزیر سے کہا کہ تم خود جاؤ اور حاتم تائی کی سخاوت کے بارے میں ہمیں معلومات فراہم کرو، اور کسی ایسی چیز کا مطالبہ کرو جو اس کی نظر میں سب سے زیادہ قیمتی ہو۔ دربار میں ایک درباری نے کہا، حاتم تائی کے لیے سب سے زیادہ عزیز اور سب سے زیادہ قیمتی سبا رفتار ایک گھوڑا ہے۔ بادشاہ کو درباری کی یہ بات پسند آئی اور اس نے وزیر سے کہا کہ تم خود حاتم تائی کے پاس جاؤ اور اس سے خود گھوڑا مانگو، اگر وہ گھوڑے کا ایثار کر دیتا ہے تو حاتم تائی یقیناً سخی ہے۔ روم سے چلا ہوا یہ وفد منزلیں طے کرتا ہوا رات کے وقت حاتم تائی کے گھر پہنچا۔ جس وقت یہ وفد وہاں پہنچا موسلا دھار بارش ہو رہی تھی۔ گھپ اندھیرے میں بادلوں کی گرج ماحول کو خوفناک بنائے ہوئے تھی۔ ایسے خراب موسم میں گھر سے نکلنا بھی ممکن نہیں تھا۔ مہمانوں کی توازو کرنا امر محال اور مشکل تھا، لیکن حاتم تائی نے میزبانی کا حق ادا کیا اور مہمانوں کی توازو اور آرام و آسائش کا پورا پورا انتظام کیا۔ دسترخوان پر لذیذ بھنا ہوا گوشت کھا کر مہمان خوش ہوئے اور انہوں نے اپنے اندر سفر کی تکان کی جگہ توانائی محسوس کی اور گہری نیند سو گئے۔ صبح کے وقت بارش تھم چکی تھی، فضا گرد و غبار سے صاف تھی، درخت دھلے ہوئے تھے، ہوا خنک آلود اور دل خوش کن تھی، لگتا تھا آکسیجن گھونٹ گھونٹ اتر رہی ہے۔ ناشتے کے دوران وزیر نے مہمان نوازی اور اظہار تشکر کے بعد اپنے آنے کا مقصد بیان کیا۔ کہا، ہمارے بادشاہ کو آپ کے گھوڑے کے بارے میں بہت کچھ بتایا گیا ہے۔ گھوڑے کی تعریف سن کر بادشاہ چاہتا ہے کہ آپ اپنا گھوڑا بادشاہ کی خدمت میں نظر کر دیں۔ وزیر کی بات سن کر حاتم افسوس کے ساتھ ہاتھ ملنے لگا اور بہت افسردہ ہو کر بولا، اگر آپ گھوڑا ہی لینے آئے تھے تو یہ بات آتے ہی مجھے بتا دینی چاہیے تھی، لیکن اب میں مجبور ہوں اس لیے کہ میرا پیارا گھوڑا اس دنیا میں نہیں ہے۔ آپ کو پتہ ہے کہ پوری رات طوفانی بارش برستی رہی، میرے لیے یہ ممکن نہ تھا کہ چراہگاہ یا گاؤں گوٹ سے ضیافت کے لیے کوئی جانور منگوا سکتا، لہٰذا میں نے گھوڑے کو ذبح کر دیا اور اس کا بھنا ہوا گوشت دسترخوان کی زینت بن گیا۔ وزیر حاتم تائی کی یہ بات سن کر حیران رہ گیا۔ بادشاہ کو جب یہ سارا واقعہ سنایا گیا تو اس نے بھی حاتم تائی کی سخاوت کی تعریف کی۔ قبیلہ بنی تے کے سردار حاتم تائی کے بارے میں یوں رقم ہے کہ ایک بادشاہ نے حاتم تائی کی اتنی شہرت سنی کہ بادشاہ نے محسوس کیا کہ اس کی شہرت، اس کا نام और इसकी इज्जत हातिम ताई से कम है। बादशाह का दिल बुग्ज़ो अनाद और हसद से भर गया। इसके दिल में ये वसवसा दर आया कि जब तक हातिम जिंदा है मुझे हातिम से ज़्यादा इज्जत व शोहरत नहीं मिलेगी। तखरीबी जहन को इस्तेमाल करके इसने एक मुफसिद चालाक जंग पसंद लालची और कीना तनियत शख्स को इस बात पर मामूर किया कि वो हातिम को कत्ल करके इसका सर ले आए। दहशत गर्द कराए का कातिल ये बेरहम शख्स अपने तरकश को तीरों से भरकर और तेज धार तलवार को मयान में रखकर इस मुल्क की तरफ रवाना हो गया जहां हातिम ताई रहता था। हातिम ताई के इलाके में पहुंचकर इस शख्स की एक खुशगुफ्तार खुशमिजाज और पुरसकून शख्स से मुलाकात हुई। ये शख्स कराए के कातिल को मुसाफिर समझकर अपने घर ले गया और ऐसी प्यार और खलूस से इसकी तवाज़ो की कि कराए का कातिल इसका गर्विदा हो गया। दूसरे दिन मेहमान ने जब रुखसत होना चाहा तो खुश गुफ्तार व खुश इखलाक मेज़बान ने इसरार किया कि मेहमान अभी चंद रोज़ और कयाम करे और मज़ीद खिदमत करने का मौका दे। कराए के कातिल के दिल में मेज़बान की तकरीम और बढ़ गई। इसने कहा, मुझे एक ज़रूरी काम दरपेश है, इसलिए मैं ज़्यादा दिन नहीं ठहर सकता। मेज़बान ने कहा कि आप मुझे वो काम बता दें, शायद मैं आपकी कुछ मदद कर सकूं। कराए के कातिल ने राजदारी से कहा कि बादशाह ने मुझे हातिम ताई को कत्ल करने का हुक्म दिया है, इसके सर पर बड़ा इनाम मुकर्रर कर दिया है। अगर आप हातिम ताई को जानते हैं तो मुझे इसका पता बता दें। ये सुनकर मेज़बान मुस्कुराया और खंदा पेशानी के साथ झुक कर कहा, मैं हातिम ताई हूँ, आप अपना काम शौक से पूरा कर सकते हैं, क्योंकि अगर ये काम इसी वक्त ना हुआ तो लोग मज़ाहमत करेंगे और आप इनाम से महरूम रह जाएंगे। हातिम की ये बात सुनकर कराए का कातिल दहशतगर्द अपने मेज़बान के पैरों में गिर गया। इसने अपनी तलवार और तीरों से भरा हुआ तरकश फेंक दिया और कहा, ऐसे मौज़े सरदार के जिस्म पर फूल मारना भी गुनाह अजीम है। सखावत के बारे में एक मजलिस में हुजूर कलंदर बाबा औलिया ने फरमाया, एक शख्स रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत अकदस में हाजिर हुआ। इसने अर्ज किया, या रसूलल्लाह, मुझे शहद चाहिए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उस्मान के पास चले जाओ। जब ये शख्स हजरत उस्मान की खिदमत में पहुंचा तो वहां बहुत सारे ऊंट बैठे हुए थे। गेहूं की बोरियां लादी जा रही थीं। एक बोरी का मुंह खुलकर चंद किलो गेहूं जमीन पर गिर गया। हजरत उस्मान ने जब यह देखा तो इन्होंने अपने मुलाजिम से बास पुरस की और इसको डांटा डपटा कि यह गेहूं जमीन पर क्यों गिरा है। शख्स मजकूर ये देखकर वापस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ, या रसूलल्लाह, शहद चाहिए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फिर यही इरशाद फरमाया, उस्मान के पास चले जाओ। इसने सारी रुदात सुना दी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम जाओ तो सही, तुम जाकर शहद मांगो तो। ये शख्स दोबारा हजरत उस्मान की खिदमत में हाजिर हुआ और इनके मुलाजिम से शहद मांगा। मुलाजिम ने हजरत उस्मान से कहा, इस आदमी को शहद चाहिए। हजरत उस्मान ने फरमाया, इसे शहद दे दो। मुलाजिम ने बर्तन मांगा। इस शख्स ने कहा, मेरे पास बर्तन नहीं है। मुलाजिम ने फिर हजरत उस्मान से अर्ज किया, हुजूर, इसके पास शहद लेने के लिए बर्तन नहीं है। हजरत उस्मान ने फरमाया, शहद का कुप्पा उठा दो। एक कुप्पे में तकरीबन डेढ़ कनस्तर शहद आता है। साहिल ने कहा, मैं कमज़ोर आदमी हूँ, इतना ज़्यादा वज़न नहीं उठा सकता। मुलाजिम फिर हजरत उस्मान के पास पहुँचा और अर्ज़ किया, एक कुप्पा उठाना साहिल के लिए मुमकिन नहीं है। हजरत उस्मान को मुलाजिम की बार बार मुदाखलत पसंद नहीं आई। ज़रा तेज़ लहजे में फरमाया, ऊँट पर लाद कर दे दो। और साहिल ऊँट पर शहद लेकर चला गया। ये वाकया बयान करके हुजूर कलंदर बाबा औलिया ने फरमाया, मुझे इस बात पर हैरत है कि हर मुसलमान दौलतमंद बनना चाहता है, लेकिन कोई आदमी हज़रत उस्मान के तर्ज अमल को इख्तियार करना नहीं चाहता। कलंदर बाबा औलिया फरमाते हैं, ये पैगंबराना औसाफ या पैगंबराना तर्ज फिक्र जब बंदे के अंदर मुतहरिक हो जाती है तो वो देख लेता है कि कोई शय बराए रास्त मौजूद नहीं, हर चीज़ का वजूद अल्लाह की हाकिमियत पर है, सारे जहानों का बादशाह अल्लाह है। इंसान जिस तर्ज फिक्र को हासिल करना चाहता है तो शर्त यह है कि इस तर्ज फिक्र के हामिल लोगों की कुर्बत मयसर आ जाए। अगर हम शैतान से कुर्बत के खूगर हैं तो शैतान के औसाफ पसंद करेंगे, और अगर हम रहमान से करीब होना चाहें तो रहमान की सिफात इख्तियार करेंगे। शैतान दूरी, तासुब, हकारत, किब्र, नखुवत और खुदनुमाई का पैकर है। रहमान मोहब्बत, ईसार, खुलूस, अफ़ व दरगुज़र, सखावत और ख़िदमत खल्क का नूरी तमस्सुल है। अगर आप अल्लाह अपने खालिक से मुतारिफ़ होकर इसकी कुर्बत इख्तियार करके कायनात में मुमताज़ होना चाहते हैं तो अल्लाह की मखलूक की खिदमत कीजिए। बिला शुबा मोहब्बत रखने वाले लोग अल्लाह के दोस्त होते हैं, और दोस्त पर दोस्त की हमेशा नवाजिशात होती हैं।